This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्कार तथा स्वागत छ कार्यक्रम युवा संसारमा आज 17 फेब्रुअरी 2013 आजको कार्यक्रम युवा संसारमा म देवी पोखरेल र इन्द्र अधिकारी उपस्थित भइसकेका छौँ तपाईँलाई विभिन्न कार्यक्रमद्वारा मनोरञ्जन गराउनलाई विभिन्न सामग्रीहरू विभिन्न गीत सङ्गीत लिएर आजको कार्यक्रममा रेडियो एडलेड 101.5 MHz को तरङ्ग मार्फत र रेडियो .edu.au मार्फत हामी संसारभर पनि सुनिरहेका छौँ. आजको कार्यक्रममा तपाईँलाई हामी स्वागत गर्दछौँ.
आज हामी तपाईँलाई मुख्य गरी युवा गतिविधि छँदैछन्, त्यसका अलावा हामी अरू साङ्गीतिक प्रस्तुतिहरू तपाईँलाई राख्नेछौँ भने हामीसँग एउटा इन्टरभ्यू रहेको छ,
त्यसको बारेमा एकछिन अहिले भरे नै कुरा गरौँ, सस्पेन्स राखौँ.
इन्टरभ्यू छ, निकै इन्ट्रेस्टिङ इन्टरभ्यू हामी तपाईँलाई सुनाउँछौँ. त्यसपछि हामी ब्लड डोनेसन बारेमा तपाईँलाई जानकारी दिन्छौँ. तपाईँ यदि ब्लड डोनेसन गर्न इच्छुक हुनुहुन्छ भने त्यसको बारेमा जानकारी लिन सक्नुहुन्छ. त्यसपछि हाम्रो अर्को छ, एउटा साइन्स सेक्सन राखेका छौँ. आज हामीले पछिल्लो पटक संसारभर देखिएको यो के भन्छ त्यसको बारेमा जानकारी दिनेछु. त्यसपछि हामी अब केही अब एक महिना मनोरञ्जन गर्ने एउटा माध्यम भनेको छ नि फ्रिन्ज फेस्टिभल. फ्रिन्ज फेस्टिभलको बारेमा पनि जानकारी दिन्छौँ हामी.
श्रोताहरूलाई अलिकति जानकारी गराउन, हाम्रो कार्यक्रम यो 51 कार्यक्रम हो. अब एउटा कार्यक्रम हामीसँग बाँकी छ यो वर्ष प्रसारण गरेको 1 वर्ष पुग्नलाई, र हामीसँग हामी अलिकति आर्थिक अवस्थाले धर्मको अवस्थामा पनि पुगिसकेका छौँ. होइन इन्द्र, अलिकति श्रोताहरूलाई अलिकति जानकारी गराउँ यस विषयमा पनि.
हामीसँग अबको एक हप्ता अथवा अर्थात् अर्को हप्ता कार्यक्रम चलाउने मात्र बजेट हामीसँग छ. त्यसपछि हामी बन्द गर्छौँ कि कन्टिन्यू गर्छौँ थाहा छैन, किनभने हामीलाई फन्डिङ गर्ने संस्थाले अहिलेसम्म के गर्ने भन्ने कुरा हामीलाई केही पनि रेस्पोन्स आएको छैन, हामीले पाएको छैन.
हामीले पाउने फन्डिङको हरियो बत्ती बलेको छैन अहिलेसम्म,
हरियो बत्ती बलेको छैन. हामी आश गर्छौँ, हामीले 1 वर्ष लगाएर यति धेरै मेहनत गरेर यति धेरै सूचना मनोरञ्जन अन्य जानकारी तपाईँसँग प्रस्तुत गर्ने प्रयास गऱ्यौँ र यसले यति धेरै उचाइ पनि लियो. होइन, हामीले अस्ट्रेलियाभरिको सबैभन्दा पपुलर नेपाली सो मात्रै होइन पपुलर युवा प्रोग्रामको एउटा अवार्ड जित्यौँ,
त्यसपछि मानव अधिकारको अनर पनि पायौँ.
यति धेरै उचाइ 1 वर्षमा लिन सक्यौँ. हामीले 15 वर्षसम्म रेडियो चलाउने प्रोग्रामले लिन सकेका थिएन भने त्यति हाइट ल्यायौँ. तर पनि हामीसँग बजेट नभएको कारणले सायद अर्को हप्ता अन्तिम हुन सक्ला कि हामीसँग बजेट ग्रिन सिग्नल आयो भने हामी कन्टिन्यू गर्न सक्छौँ. त्यो एकदम धर्मले छौँ. यदि तपाईँलाई पनि हामीले चलाएको प्रोग्राम यदि मनपर्छ र यो कार्यक्रम सञ्चालन भइरहोस् भन्ने तपाईँलाई इच्छा लाग्छ भने कृपया हामीलाई डोनेसन गर्नुहोस्। तपाईँको इच्छा अनुसार जति डोनेट गर्नु भने तपाईँले सक्नुहुन्छ. यसले युवा संसार कार्यक्रमलाई बचाइराख्छ. युवा संसार कार्यक्रम तपाईँकै कार्यक्रममा रहेको.
हामीलाई इमेल मार्फत इमेल मार्फत सम्पर्क गर्ने अथवा फेसबुक मार्फत सम्पर्क गर्नेलाई पनि हामीले जानकारी अस्ति नै दिइसकेका छौँ. यदि हामीलाई आर्थिक सहायता गर्नुहुन्छ र कार्यक्रम हप्तैपछि यसरी नै लाइभ प्रत्यक्ष आइरहोस् भन्ने चाहनुहुन्छ भने हामीलाई सम्पर्कको लागि हामीले इमेल ठेगाना बाँडिसकेका छौँ. अझै पनि yuva.sansar@hotmail.com र हाम्रो फेसबुक पेज पनि रहेको छ, युवा संसार भन्ने फेसबुक पेज. र हामी कोही युवा संसारका प्रस्तुतालाई भेटेर पनि कुरा गर्न सक्नुहुन्छ.
हजुर, तपाईँ अहिले रेडियो एडलेड 101.5 MHz तरङ्गमा युवा संसार सुन्दै हुनुहुन्छ. हामी अनलाइनमा radio.adelaide.edu.au मार्फत संसारमा सुन्न प्रसारणमा छौँ भने तपाईँको फुर्सदको समयमा हामीलाई तपाईँ सुन्न सक्नुहुन्छ yuvasansar.com अर्थात् ipajournal.com अथवा तपाईँलाई त्यति पनि त्यो पनि असुविधा छ भने अझै तपाईँको आइफोन मार्फतबाट आइट्युन्समा सुन्न सक्नुहुन्छ.
कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने हामीलाई फेसबुकमा पनि हामीलाई लेख्न सक्नुहुन्छ र फोन गर्नु पर्यो, गफ गर्नु पर्यो, हामीसँग केही जानकारी बाँड्नु छ भने स्टुडियोको टेलिफोन नम्बर रहेको छ 83135000. अस्ट्रेलिया बाहिर रहनेले चाहिँ अब कोड नम्बर मिलाएर हान्नु होला.
अब सदा चाहिँ हामी युवा गतिविधिबाट सुरु गर्छौँ.
युवा गतिविधिमा पहिलो गतिविधि रहेको छ, न्यू साउथ वेल्स गभर्मेन्टले आगामी अप्रिलमा मनाइने युथ विक 2013 को तयारी गर्नका लागि त्यहाँ 152 काउन्सिलहरूलाई 2 लाख $44,000 दिएको छ। युथ विक आगामी अप्रेल 5-14 मनाइने तय भएको छ। कार्यक्रमको थिम रहेको छ बी एक्टिभ बी ह्याप्पी बी यु। न्यू साउथ वेल्स सरकारले युवाले आफ्नो समुदायमा थप राम्रा काम गरून् अनि विविध समुदायका युवालाई एकै ठाउँमा बसेर सेवा र सहयोग आदान प्रदान गरून् भनेर युथ विक मनाउने गर्दछ। युथ विक का अवसरमा म्युजिक कन्सर्ट्स, फिल्म फेस्टिभल्स, लिडरसिप वर्कसप्स र स्पोर्ट कम्पिटिसन जस्ता कार्यक्रम आयोजना गरिन्छन्। युवा व्यस्त राख्ने मात्र होइन, यस्ता कार्यक्रमले युवालाई भविष्यमा आवश्यक पर्ने क्षमता विकासका लागि पनि सहयोग गर्ने अपेक्षा गरिएको छ।
कुवेत सोसाइटी फर ह्युमन राइट्सका अनुसार कुवेतको एक तल्लो अदालतले त्यहाँका एक युवालाई ट्विटर मार्फत त्यहाँका अमीरको आलोचना गरेकोमा 5 वर्षको सजाय तोकेको छ। यसरी जेल सजाय पाउने युवा मोहम्मद एल एद अल अजमीलाई माथिल्लो अदालतमा पुनरावेदनको मौका भने दिइएको छ। अमीर शेख सभा अल अहमद अल सभालाई ट्विटर मार्फत आलोचना गरे बापत जेल सजाय पाउने अजमी तेस्रो युवा हुन्। गत महिना सोही अदालतले दुई युवालाई 2 वर्षको सजाय तोकेको थियो। कुवेतको अदालतहरूमा धेरै युवाहरू त्यस्तै आरोपमा मुद्दा खेपिरहेको मानवाधिकारवादीहरूले जनाएका छन्। कतिपय मुद्दाको फैसला आगामी साता तय हुने भएको छ। विपक्षी दलका 3 सांसदलाई पनि अमीरको आलोचना गरेको आरोपमा मुद्दा चलाइएको छ। विपक्षीहरूले त्यसको आलोचना गरेका छन्। कुवेतमा अमेरिको आलोचना गर्नु गैर कानूनी मानिन्छ।
आफ्नै श्रीमतीलाई नराम्रो शब्दले गाली गरेको भन्दै भारतको एक मध्यप्रदेशमा एक मानिस र तीन छोरा मिलेर एक युवाको हत्या गरेका छन्। ती युवाको एउटा हात काटेर मृत शरीर जंगलमा फालेका थिए। उनीहरू दुवैजनालाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरीलाई दिएको बयानमा नरपत सिंह नाम गरेका ती मानिस र उनका छोराले युवाको हत्या गरेको स्वीकार गरेका छन्।
अमेरिकाको नर्थ क्यारोलिनामा 8-9 वर्ष बालकहरूको बास्केटबल गेम भइरहँदा अचम्मको दृश्य देखियो। दुई बाल खेलाडीका बाबुहरू आफ्नो छोराको टिमले जित्छ भन्दै गलफत्ती गर्न थाले। उनीहरूबीच बाजाबाज भयो अनि हतियार हानाहान। हतियारको गहिरो चोटका कारण एकजनालाई अस्पताल भर्ना गरिएको छ। उनको हातमा निकैवटा चोट लागेको समाचार द वासिङटन मर्निङ हेराल्डले छापेको छ। घटनापछि सबै खेल बन्द गरिएको छ। हतियार प्रहार गर्ने बाबुलाई अब उपरान्त छोराको कुनै पनि खेल हेर्न बन्देज लगाइने सम्भावना छ।
टिबेटन युथ काङ्ग्रेसका भाइस प्रेसिडेन्ट दोन्डुप लाडारले तिब्बत स्वतन्त्रताका लागि भइरहेका पछिल्ला प्रयासहरूबारे मंगलबार क्यानाडियन पार्लियामेन्टको ह्युमन राइट्स सब कमिटीलाई जानकारी दिएका छन्। सब कमिटी अन इन्टरनेशनल ह्युमन राइट्स अफ द स्ट्यान्डिङ कमिटी अन फरेन अफेयर्स र इन्टरनेशनल डेभलपमेन्ट अफ द क्यानाडियन हाउस अफ कमन्स समक्ष उनले 1 घण्टा 15 मिनट लाएर तिब्बती युवाहरूले गरेको गतिविधिबारे जानकारी गराएका छन्। ती संसदीय समितिहरूलाई खास गरी प्रवासमा रहेका तिब्बती युवाहरूमा बढ्दै गएको सेल्फ इमोलेसन अर्थात् आफैलाई आगो लगाएर मार्ने चलन र त्यसलाई रोक्न क्यानाडाले खेल्न सक्ने भूमिकाबारे प्रश्न सोधेका थिए। तिब्बतमा चिनिया शासकको अन्तर प्रवासबाट दलाई लामाको स्वदेशप्रीतिको माग गर्दै 2009 तिब्बती युवाले आत्मदाह गरिसकेका छन्। लाडरले क्यानाडालाई एक टोली तिब्बत पठाएर त्यहाँको मानवाधिकार हननबारे तथ्य कुरा बाहिर ल्याउन आग्रह गरेका थिए।
आजको लागि गतिविधि यति नै। अर्को साता हामी युवाहरूले संसारभर के गरिरहेका छन् त्यो बारेमा जानकारी दिन यो गतिविधि लिएर आउनेछौँ। अबको सिलसिला हामी अगाडि बढाउँछौँ म्युजिकबाट। हामीलाई एडलेडबाटै टिका नाम गरेको एकजना हाम्रो मित्रले श्रोताले चाहिँ गीत अनुरोध गरेर पठाउनु भएको छ। अन्जो पन्तको स्वरमा धोका दिने तिमी भन्ने उहाँको अनुरोधमा हामी यो गीत बजाउँदैछौँ अहिलेलाई।
धोका दिने तिमी पीडा खप्ने म तिमी भन्दा धरती म पहिल्यै छोड्छु भन्दै थिइन् एउटा रमाइलो सरी रमाइलो गीत अन्जु पन्थको आवाजमा हामीले टिका हाम्रो श्रोता साथी टिकाको अनुरोधमा यो गीत सुन्यौँ र अबको पालामा हामी एउटा भिन्न खालको अन्तर्वार्ता भनौँ इन्टरभ्यू प्रस्तुत गर्दैछौँ यो चाहिँ मैले होलिडे मनाएर छुट्टी मनाएर तिन महिनाको यो गर्मी छुट्टी मनाएर आउनुभएको भाइ बहिनी दुईजना भाइ बहिनीलाई भेटेको थिएँ है उहाँहरूसँग चाहिँ कुरा गर्न मन लाग्यो किनभने यो कार्यक्रम पनि युवा भाइ बहिनीहरूलाई अलिकति प्रश्रय दिने कार्यक्रम भएकोले गर्दाखेरि होलिडे मनाउने पनि विशेष हुन्छ कोही कता घुम्ने कोही कता घुम्ने कोही यहीँ घुम्ने कोही क्याम्पिङ जाने कोही भाइ बहिनीको चाहिँ बेग्लै प्रकारको होलिडे मनाएको छ छुट्टी मनाएर आएका छन् भर्खरै है भाइ बहिनीको आवाजबाट सुनौ न हामी के छ इन्द्र
वेलकम टु आवर शो नानीहरू
थ्याङ्क यू
पहिला तिमीहरूको परिचय देऊ न
मेरो नाम अनिसा निरौला हो म एन्जॉय हाइवे कुरालता पार्कमा बस्छु
मेरो नाम अनिमेश निरौला हो अनि म कुरालता पार्कमै बस्छु
तिमीहरूको परिचय लागि धेरै धेरै धन्यवाद र म एउटा सोधिहाल्छु कुन कुन स्कुलमा कति कति क्लासमा पढ्छौ
म प्लिम्टन प्राइमेरी स्कुलमा पढ्छु छमा
इयर सिक्समा
हजुर
अनि बहिनी
म ह्यामिल्टन सेकेन्डरी कलेजमा पढ्छु अब इयर ट्वेल्भमा
इयर ट्वेल्भमा पढ्दैछु है
हजुर
अनि अस्ट्रेलियाको कति वर्ष भयो याद छ
तिन वर्ष भयो होला
तिन वर्ष हो
हजुर
तिन वर्ष भयो अनि नेपालबाट यहाँ आएको त निकै भयो कति वर्ष भयो जस्तो लाग्छ याद छ
म तेह्र वर्षको हुँदाखेरि आएको
म आठ वर्षको हुँदाखेरि
आठ वर्षको हुँदाखेरि आएको
हजुर
अनि भर्खरै हामीले सुनेको तिमीहरू भर्खर नेपालको नेपालमा गएर होलिडे मनाएर आयो अरे नि होइन
हजुर
अनि कस्तो भयो त होलिडे
राम्रो भयो
खासै किन गएको होलिडे मनाउनै गएको कि घुम्न के के गर्न गएको
होलिडे मनाउनु अन्त फ्यामिलीहरू भेट्नको लागि गएको
अनि मिस के को लागि गएको भन्न सक्छौ
म घुम्न गएको अनि हजुरबा हजुरआमालाई भेट्न गएको
अनि कतिको घुम्यो त घुम्न गएको भनेपछि कतिको कहाँ कहाँ घुम्यो त
हामी काठमाडौँ झापा शान्तिनगर गयौँ अनि सरलाई
अनिमेशले छुट्याएको छ केही अनुसार तिमी जोड्दा कता कता घुम्यौ
त्यस्तो केही छुट्याएको छैन
उसले भन्यो सबै अनि तिमीहरू नेपाल पहिला टिमै क्याम्पमा बसेको है टिमै क्याम्पमा बस्दाखेरि त्यति पहिला यहाँबाट गए जति अहिले यहाँबाट भर्खर गए जति घुम्न पाएको थियो नेपाल
घुमेको थिएन त्यति बेसी
कता कता घुमेको थियो पहिला याद छ
हजुर पहिले काठमाडौँ झापातिर घुमेको थियो तर सरलाईतिर गएको थिएन
अनि यसपालि पहिला उहाँ बस्दा मजा आउँथ्यो कि अहिले यहाँबाट उहाँ घुम्न जाँदा मजा आउँदो रहेछ
यहाँबाट घुम्नु जाँदाखेरि मजा आउँदो रहेछ किनभने अब यहाँ डिफ्रेन्ट एक्सपिरियन्स भएको हुन्छ उहाँ गएर अझै अब अर्कै एक्सपिरियन्स हुँदाखेरि अझै मजा हुँदो रहेछ यहाँबाट घुम्नु जाँदाखेरि
अनि मिसलाई चाहिँ यसपालि घुम्न जाँदा सबैले सबैभन्दा राम्रो मजा लागेको रमाइलो कुरा चाहिँ के हो
मलामा दाई गर्न पाएको मजा भयो
दाई कसरी गर्नुपर्छ दाई सबैलाई अरूलाई पनि रेडियो सुन्ने साथीहरूलाई तिम्रो साथीहरू तिम्रै उमेरको साथीहरू रेडियो सुनिराख्नु भएको छ उसलाई भनिदियो न कसरी गर्नुपर्छ दाई के हो दाई भनेको
मामाहरूको दुईटा राँगा ल्याउनु भएको थियो पराल पराल भन्नाले पनि धान के अरे पारी बारी होइन खेतबाट ल्याउनु भएको थियो मामाहरूले हो त्यो आँगनमा राखेर चाहिँ भैँसीहरूलाई कुदाउनु धान कुटेर कमलो जस्तै हुन्छ होला राँगाहरूलाई खाना
ए पराल हुन्छ
हजुर
अनुसारलाई के सबभन्दा राम्रो लागेको अनि यसपालि घुम्न जाँदा सबभन्दा रिमार्केबल कुरा चाहिँ के हो त
फ्यामिलीहरू सबै भेटेर खुसी लाग्यो अन्त नगएको ठाउँहरूमा गएँ कता कता त्योहरू खुसी लाग्यो काठमाडौँमा मन्दिरहरू कता कता जाँदाखेरि खुसी लाग्यो
खुसी लाग्यो अनि टिमाई क्याम्प छोडेर आएको त्यही भएर शान्तिनगर गयो टिमाई क्याम्प पनि यसो हेऱ्यो कस्तो भएछ
टिमाई क्याम्प त सबै सिमेन्ट मात्रै छ अहिले
सिमेन्ट मात्रै छ
झाडुहरू पुरा पलाइरहेको छ
अनुजालाई कस्तो लाग्यो त्यो पहिलाको ठाउँ निकै हुर्केको बढेको स्कुल गएको त्यो टिमाई यसो देख्दा नरमाइलो लागेन
हजुर नरमाइलो लाग्यो सबै अब सबै केही पनि छैन अहिले त पहिलेकोहरू त्यति खासै नचिन्दो रहेछ मजाले गएर छेउमा गएर क्लोज हेर्दा मात्रै चिन्दो रहेछ
अनि आफ्नो स्कुल आफू पढेको स्कुलहरू हेऱ्यो कि कस्तो भयो लडिसक्यो
हजुर स्कुलहरू लडेको छैन स्कुलमा चाहिँ अहिले गाईहरू राख्दो रहेछ स्कुलको स्कुल भएको ठाउँमा चाहिँ
कसले राख्छ वरिपरिको गाउँलेहरूले
होला त्यो थाहा भएन
त्यहाँको मान्छे त सबै बेलनागी पत्री सरिसक्यो अनि आफ्नो मान्छेहरू त त्यहाँ क्याम्पमा कोही पनि छैन नि
छैन कोही पनि
अनि अरू त्यो अरू अब जस्तो टिमाई क्याम्प बेलनागी सर्यो पत्री सर्यो त्यता गयो गएन घुम्नलाई नेपाल गएको आखिर त्यो आफ्नो ठाउँ पुरानो
हजुर म बेलडाङ्गी गएको थिएँ एक दिनको लागि
बेलडाङ्गी कस्तो भएछ त
बेलडाङ्गी पहिलेको जस्तो नै छ
एकदम भिडाम्भिड छ बजारहरू
हजुर पहिलेको जस्तै छ बेलडाङ्गी
अरू के सेयर गर्न मन लागेको कुरा नेपाल जाँदा रमाइलो लागेको कुराहरू केही सेयर गर्न चाहन्छौ
सब राम्रो एक्सपिरियन्स हुन्छ सबै मजा हुन्छ सबैजना जाँदाखेरि
कति कति महिना गएर आउनलाई कति महिना लाग्यो
दुई महिना नौ दिनको लागि गएको थियौँ हामी
दुई महिना नौ दिनको लागि अनि कहिले आएको यहाँ अनि डिफरेन्सेस यहाँ बसेर उहाँ जाँदाखेरि कस्तो लाग्यो तिन वर्षको अन्तरालमा नेपाल गएको होइन कस्तो लाग्यो उहाँनेरि कस्तो डिफरेन्सेस के भयो लाइफ स्टाइल कस्तो भयो
पुरा पहिले त काठमाडौँ गाडी चढ्दा पुरा डर लाग्यो गाडी यताबाट पनि आउँछ अर्कोपट्टिबाट पनि आउँछ पुरा फोहोर लाग्यो अनि अलिक एक दुई हप्तादेखि चाहिँ बानी लाग्यो
अनुसारलाई कस्तो लाग्यो
हजुर मलाई पनि त्यही फिल भयो फर्स्टमा चाहिँ अन्त अलिक पोल्युसनहरू पुरा बेसी भएको फिल भयो तर एक दुई दिनदेखि त बानी भयो त्यस्तो
अनि अब यहाँ यस्तो फ्रेस इन्भाइरोमेन्ट छ सबै थोक फ्रेस खान पाइन्छ उहाँनिर अब एयरपोर्टबाट उत्रिने बित्तिकै धुलो धुवा खानुपर्छ कस्तो लाग्यो त्यो चाहिँ
त्यो चाहिँ अलिक नराम्रो लाग्यो तर एक दुई दिनमा त बानी भइहाल्यो
बिरामीहरू परिएन निमोनियाहरू हुन्छ रुगाको मार्की लाग्छ त्यस्तो भएन
नानीहरू खोकी लागेर यहाँ आएर चेक गर्दा चाहिँ खोकी लागेर ब्रोन्काइटिस भएको रहेछ
मलाई चाहिँ त्यस्तो केही भएन तर एकखेप बेसी चटपटे खाँदा भोमिट भयो एकखेप
अनि यहाँ मिस गरेको खानेकुराहरू, यहाँ र उहाँ पाउने खानेकुरा, पहिला मिस गर्यौँ त हामी के धेरै कुराहरू, त्यस्तो कुराहरू फेरि खान पाइयो कि खोजियो कि खोजिएन कि कस्तो लाग्यो? जस्तो चटपटेको कुरा गर्यो नि मैले, चटपटे त यहाँ अब सामानहरू पाउँदा बनाउँदा पाइन्छ, तर अब त्यो बाटोमा पनि बेच्दैको स्ट्रिट चटपटे बेग्लै मजा हुन्छ होइन? त्यस्तोहरू खायौ खानेबाट के कस्तो त्यस्तो पायौ भेट्यो?
हजुर पुरा भेट्यो, हामीले खोज्यौँ पनि, बेसी नै खोज्यौँ, खाना पनि खायौँ, चटपटे खायौँ, पानीपुरी हो त्यस्तै के खायौँ, मोमो खायौँ,
अन्त खुब रमाइलो भयो यसपालिको होलिडे।
हजुर रमाइलो भयो।
अब अर्को पालिको होलिडे कहाँ मनाउने छ अनिमेष?
थाहा भएन
है अनुसारलाई। अब एकदमै लास्टमा समरी गर्दाखेरि आफूलाई लागेको र साथीहरूलाई अब नेपाल जाँदाखेरि कस्तो एक्सपिरियन्स हुँदो रहेछ होइन? अब छोडेको देश छोडेको 3-4 वर्ष भयो, कतिले त 5 वर्ष पनि भयो, उहाँहरूलाई चाहिँ के सजेसन गर्छौ?
सबै सब थोक राम्रो छ र एकखेप घुम्नु जानुहोस्, मजा आउने रहेछ, सबैसँग घुम्नु जाँदाखेरि राम्रो हुने रहेछ, म त्यही सजेस्ट गर्छु।
लास्टमा अरू मैले केही सोध्न नसोधेको कुरा र यो सोधेको भए हुन्थ्यो भन्ने कुराहरू केही मैले छुट्याइन छैन है? ल थ्याङ्क यू फर युर टाइम होइन, होलिडे मनाएर आएकोमा धेरै धेरै खुसी होला। अब अहिले अब फेरि स्कुल लागिसक्यो अनि पढाइहरू कस्तो हुँदैछ? ल अल द बेस्ट
है,
ल थ्याङ्क्स फर द टाइम,
हुन्छ बाई
बाई।
अहिले सुन्नुभयो तपाईँहरूले श्रोताहरू, यो अनुसा र अनिमेष निरौला दुईजना भर्खरै नेपालको 2 महिना 9 दिनको यो लामो भ्रमणपछि फर्केर एडलेड आइपुगेपछि सहकर्मी मित्र देवी पोखरेलले निकै इन्ट्रेस्टिङ तरिकाले गरेको इन्टरभ्यू। सायद तपाईँले यो इन्टरभ्यू सुनेपछि नेपाल घुम्न जाने कि है दाइँ गर्न जाने
दाइँ गर्न जाने है निकै नै भाइले अनिमेषले अब अनिमेषले त्यो दाइँको एक्सप्लानेसन दिए नि, कति टेन्डर एक्सप्लानेसन है। अब त्यो देखेको पहिलोचोटि देखेको होला सायद उसले, मजाले देखेको सानो हुँदा पनि उता गएर देखा होला, तर उसले प्रत्यक्ष रूपमा सहभागी भएर गऱ्यो, तर उसले एक्सप्लानेसन कति टेन्डर छ होइन, एकदमै रमाइलो तरिकाले अब हामीले एक प्रकारले एक्सप्लानेसन दिन्छौँ दाइँ के हो भनेर, बालबच्चाको एक्सप्लानेसन कस्तो हुन्छ होइन, अनि त्यो उसले छोडेर आएको ठाउँ, टिमाईमा जन्मेको ठाउँ होइन, त्यो ठाउँ हेर्दाखेरि उनीहरूलाई अलिकति नरमाइलो लाग्यो, सिमेन्ट अहिले त्यो जग मात्रै रहेको सायदै
त्यो मुनि मुनिको जहाँ चाहिँ सिमेन्ट लगाएर घर बनाएको थियो त्यो मात्रै फ्ल्याट
त्यो मात्रै रहेको छ भन्न खोजे होला, सिमेन्टै सिमेन्ट मात्रै छ भनेर अनि मिस्ले होइन, त्यो एकदमै उसको त्यो उसको दिमागले भ्याएन सर एक्सप्लानेसन दिएको, एकदमै राम्रो राम्रो खालको एकदमै आलङ्कारिक छ भनौँ न यो होइन। मलाई चाहिँ निकै उहाँ गफ गर्दाखेरि निकै रमाइलो लागेको थियो है। अब त्यसपछि इन्द्र के गीत बजाउने?
अब फेरि गीत बजाउँ हामी, अहिले चाहिँ के छ गीत भने यो सधैँभरि यो खालि माया प्रेतीको गीत मात्रै होइन कि, अलिक अर्को खालको गीत पनि बजाउन भन्ने खालको हिसाबले नि नयाँ तरिकाको गीत आएछ होइन, माया प्रेरति भन्दा बाहिरको गीत यो हात्ती भालु भन्ने एउटा नयाँ छड्के भन्ने नयाँ मुभी छ नेपाली, त्यसको गीत छ हात्ती भालु भन्ने, एकपल्ट सुन्नु है त्यसलाई।
तपाईहरुलाई नेपाली सामानहरु चाहिएको छ र कहाँ पाउने होला भन्ने चिन्तामा हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। सल्सबरीको मुटुमा नमस्ते सुपरमार्केट खुलिसकेको छ।
हजुर, विभिन्न नेपाली सामग्रीहरू सर्वसुलभ मूल्यमा चाहिएमा हामीलाई सम्झनु होला। हामी कहाँ दैनिक उपभोग्य सामग्रीहरू पनि सुखद मूल्यमा पाइनुको साथै फ्री होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
नमस्ते सुपरमार्केट, 44 जोन स्ट्रीट, सल्सबरी। फोन 8258-0750, मोबाइल 0421-518-250।
खुल्ने समय बिहान 9 बजेदेखि 7 बजे।
हजुर, नेपाली ग्रोसरी, नमस्ते नेपाली ग्रोसरी सल्सबरी को यो विज्ञापन सामग्री भन्दा अगाडि एउटा हामीले रमाइलो गीत, छुट्टै खालको गीत सुने, अलिकति बाल गीत जस्तो लाग्यो इन्द्र है।
बाल गीत जस्तो खालको पनि, अनि त्यहाँदेखि अलिकति त्यो राष्ट्रिय गीत गाउने खालको ट्युनमा बनाएको पनि है,
अनि अलिकति वन्य जन्तुलाई फोकस गरेर बनाएको गीत, निकै रमाइलो गीत, छुट्टै प्रकारको गीत,
टुरिज्म प्रमोसन गर्ने हो कि होइन, किनभने त्यो हात्ती भालुसँग होइन जङ्गलमा गुलेली खेल्न जाने खालका, त्यो इन्ट्रेस्टिङ थियो।
अब गीत चाहिँ हामी यहाँ आएपछि श्रोता हाम्रो केन्द्रित श्रोताहरू हुनुहुन्छ नि, उहाँहरूलाई चाहिँ धोका दियौ तिमीले, कुनै के गीतहरू, अब त्यस्तो गीतहरू हामी पनि बजाउँछौँ है, अब किनभने हाम्रो केन्द्रित श्रोताहरू नै उहाँहरू हुनुहुन्छ। अनि अब गीत चाहिँ खालि त्यस्तो मात्र होइन, अलिक गीत चाहिँ जसरी बनाउँदा पनि हुने है, अब वन्य जन्तुलाई फोकस गरेर एउटा टुरिस्टिक गीतहरू बनाउँदा पनि गीतै हुने
रहेछ,
निकै राम्रो गीत। अब चाहिँ हामी एउटा छुट्टै सामग्री प्रस्तुत गर्छौँ, श्रोताहरूलाई स्वागत गर्छौँ कार्यक्रम युवा संसार 101.5 मेगाहर्जको तरङ्गमा र अनलाइन मार्फत radio.adelaide.edu.au मार्फत हामीलाई संसारभर सुनिराख्नु भएको छ श्रोताहरू, उहाँहरूलाई पनि पुनः स्वागत छ कार्यक्रममा। अब रक्तदान, जीवनदानबारे हामी अलिकति कुरा गर्छौँ
है, मैले कहिले
गरेको छैन होइन, मैले कतिचोटि गरेँ भन्ने भने यिनीहरू त त्यसो भए त्यही फ्यान भएर लड्ने रहेछ नि त, दसचोटि हिजो अस्ति 31 डिसेम्बरमा थियो मेरो एउटा, यहाँ अस्ट्रेलियामा सेकेन्डचोटि दुईचोटि भइसक्यो, नेपालमा हुँदा 8चोटि। खोइ म जस्ताको तस्तै छु, मान्छेको कन्सेप्ट के छ भन्दाखेरि म त ब्लड दिने होइन भन्दा मलाई आफै ब्लड चाहिने हुन्छ, कहाँबाट म दिनु, म यति लुतेजु वजन नै छैन होइन,
मलाई पुगेको छैन
तर अब त्यो वजन सर्टेन वजन लेभल चाहिँ हुनुपर्छ, कति 45 उँभो हाइट वेटहरू त्यो सबै मिलेको हुनुपर्छ, केही रोगहरू हुनुहुँदैन, त्यही कारणले दिन चाहिँ सक्षम हुन्छ कि, मैले अहिले 10 चोटि भइसक्यो दिएको है, म खोइ केही भएको छैन,
ठिक छ,
दिनुपर्छ, 3-3 महिनामा दिएको राम्रो हो भन्छन्। अब स्वस्थ हुँदाखेरि आफू, किनभने आफूमा बनिएको रगत त्यो 3 महिनापछि, अब अहिले म भन्छु श्रोताहरूलाई दिनैपर्ने रहेछ भन्ने खालको पनि हुन्छ कि। अब पहिला रक्तदान गर्नुभन्दा अगाडि के, रक्तदानको विषयमा जान्नुभन्दा अगाडि हामीले के जान्न विशेष कुरा के छ भने, हामीले हाम्रो रगत रूपमा के त्यसमा अंश हुन्छन्, के पार्ट हुन्छ त्यसमा भन्दाखेरि ब्लड रेड ब्लड सेल्स भन्छ होइन, प्लाज्मा भन्छ र प्लेटलेट्स भन्छ, तीन खालको हुँदो रहेछ, जसमा रेड ब्लड सेलको आयु चाहिँ 42 दिन मात्रै हुन्छ होइन, 42 दिन मात्रै हुन्छ, र प्लाज्माको आयु भनेको 1 वर्षसम्म हुन्छ र प्लेटलेट्सको आयु केवल 5 दिन मात्रै हुन्छ। ल हेर्नुहोस् त, खुन हामीमा बनेको खुन कतिसम्म रहँदो रहेछ, र बन्छ त्यतिकै खेर जान्छ, त्यसले त हामीले कसैलाई दिउँ भने त जीवन बच्छ नि होइन, त्यो आधारले चाहिँ ब्लड डोनेसनको कन्सेप्ट आएको हो है। अब ब्लड डोनेसन गर्दाखेरि आफ्नो ब्लड ग्रुप जान्न चाहिँ जरुरी छ होइन, अब हामी भन्छौँ BAO AB होइन, अनि अस्ट्रेलियन कन्टेक्स्टमा, अस्ट्रेलियाको परिप्रेक्ष्यमा, अस्ट्रेलियन सन्दर्भमा चाहिँ के छ भने बी ब्लड ग्रुप बी भएका चाहिँ 10% मान्छे मात्रै छन्, 10%। यो चाहिँ एक प्रकारको दुर्लभ रगत मानिन्छ, होइन बी मात्रै, बी यसमा चाहिँ बी पोजिटिभ 8% छ भने केवल 2% बी नेगेटिभ छ, एकदमै कम,
एकदमै रेयर
रेयर। अनि यसले चाहिँ प्लाज्मा, यो चाहिँ यो ब्लड, यो बी ग्रुपको ब्लड दियो भने चाहिँ यसको लागि प्लाज्मा चाहिँ धेरै महत्त्वपूर्ण हुन्छ, यसले प्लाज्मा चाहिँ डोनेट गर्न सक्छ यो चाहिँ होइन, अनि यसले चाहिँ बी र ओ ग्रुपलाई चाहिँ ब्लड दिन सक्ने रहेछ होइन, ओ बी ग्रुपले। अनि जस्तै ए ग्रुपको पनि भन्छौँ हामी, ए ग्रुप त्यो चाहिँ अलिकति धेरै नै छ, अलिकति प्रशस्त रूपमा पाइन्छ, 38% अस्ट्रेलियनमा ए ग्रुप छ, यसमा ए पोजिटिभमा 31 र ए नेगेटिभमा 7% छ होइन, अनि अलिकति निकै नै कमन हो यो, निकै नै पाइन्छ प्रशस्त रूपमा, अनि यसले चाहिँ ए र एबी ब्लड ग्रुपलाई चाहिँ ब्लड दिन सक्दो रहेछ होइन। त्यस्तै ओमा 49% अस्ट्रेलियनमा चाहिँ यो ब्लड ग्रुप छ, जसमा 40% ओ पोजिटिभ र 9% ओ नेगेटिभ छ होइन, अनि यो चाहिँ कमनै भनौँ न, अब 49% अलमोस्ट हाफ अफ द
पपुलेसनमा
चाहिँ ओ ब्लड छ, ओ ग्रुप छ, जसमा ओ पोजिटिभ र नेगेटिभ गरेर 49 टोटल होइन चाहिँ, अनि यसले चाहिँ ओलाई एबी र एबी अनि ए अनि बीलाई
भनेपछि ओ चाहिँ सबैलाई दिन सक्छ,
युनिभर्सल डोनर भन्छ नि यसलाई चाहिँ होइन, सबैलाई दिन सक्छ। जस्तै एबी छ, एबी त झनै कम, एकदमै दुर्लभ, 3% अस्ट्रेलियामा मात्रै छ होइन, यसमा चाहिँ एबी पोजिटिभ 2% र एबी नेगेटिभ 1%सँग मात्रै छ, यो चाहिँ एकदमै दुर्लभ।
एबी नेगेटिभ हुने मान्छेलाई ब्लड चाहियो भने त एकदमै गाह्रो
हुन्छ होइन, अनि यसले चाहिँ निकै नै फेरि एबी ओबी ओबी अनि जस्तो एबी ओबी अनि ए ग्रुपलाई पनि ब्लड डोनेसन गर्न सक्दो रहेछ, तर एकदमै कम छ नि त ब्लड, अनि यो चाहिँ अलिकति जानकारी भयो श्रोताहरूलाई। र अस्ट्रेलियामा चाहिँ भनौँ न, एउटा अहिलेको यो रक्त सञ्चार भनौँ, रगतसँग रोगहरू के कस्तो छ भन्ने अवस्थाबारे अलिकति जानकारी दिँदाखेरि चाहिँ, अस्ट्रेलियामा चाहिँ 1-3 जनामध्ये 1 जनालाई खुन दिनुपर्छ,
33%
लाई चाहिँ खुन चाहिन्छ भने 30 जना मध्येमा 1 जनाले मात्र ब्लड डोनेसन गर्छ,
त्यो भनेको चाहिँ कति पर्सेन्ट हुन्छ,
त्यो चाहिँ निकै कम हुन्छ, 10 times कम भनौँ न, जति चाहिन्छ त्योभन्दा 10 गुणा कम चाहिँ ब्लड कम्ती दिन्छन् मान्छेले, डोनेसन गर्छन् होइन। अनि अब 27,000 ब्लड डोनेसन यसको आधारमा चाहिँ हरेक हप्ता चाहिँ 27,000 रक्तदानको आवश्यकता पर्दछ अस्ट्रेलियन,
27,000 वर्षको,
एक हप्तामा 27,000
मान्छेले ब्लड डोनेट गर्नुपर्ने
हुन्छ होइन। अनि एउटा ब्लड डोनेसनलाई चाहिँ, एउटा रक्तदानलाई चाहिँ छुट्याएर विभिन्न कोणहरूमा छुट्याउँदा, विभिन्न अंशहरूमा छुट्याउँदाखेरि, कोषहरूमा छुट्याउँदाखेरि चाहिँ एउटा डोनेसनले 3 जना बिरामी बचाउन सक्छ, भनेपछि मैले अहिले 2 चोटि ब्लड डोनेसन गरिसकेँ अस्ट्रेलियामा,
6 जना
मान्छे बचाइसकेँ होइन, किन नगर्ने, आफ्नो अघि मैले भने नि आयु कम्ती हुन्छ, आफ्नो शरीरमा बन्छ खुन, त्यसको आयु कम्ती हुन्छ, अनि त्यो खुन त हामीले बनेर त्यसको बेकारमा जानुभन्दा
डोनेसन
गर्यो, प्रत्येकचोटि 3 जना बचाइन्छ, हामी एकदमै उत्तम कार्य गरिन्छ होइन। अनि यो रहेको छ, जस्तै अब रेड ब्लड सेल्सको कुरा गऱ्यौँ अघि हामीले, रेड ब्लड सेल्स डोनेट गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि 34% चाहिँ क्यान्सर र रक्तसँग सम्बन्धित बिरामीहरूलाई चाहिँ बचाउन सकिन्छ होइन, रेड ब्लड सेलले अस्ट्रेलियामा डोनेट गरेको चाहिँ त्यति त्यसका लागि युज हुन्छ यो. अस्ट्रेलियामा एउटाले डोनेट गर्छ जस्तो अब 34% डोनेसन ब्लड डोनेसन चाहिँ रेड ब्लड सेल्स चाहिँ 34% क्यान्सरहरूको लागि क्यान्सर ट्रिटमेन्टको लागि चाहिँ प्रयोग गरिन्छ भने 19% चाहिँ अदर कजेस अफ एनिमिया भन्छ होइन. त्यो चाहिँ एनिमिया पनि एउटा रगतको विराम हो, त्यो चाहिँ व्हाइट ब्लड सेलसँग सम्बन्धित विराम हो रगतको, त्योसँग त्यसलाई चाहिँ ट्रिटमेन्ट गर्न गरिन्छ. अनि 18% चाहिँ सर्जिकल पेसेन्ट्स भनेको हस्पिटलमा अपरेसन गर्दा इमर्जेन्सी खुन चाहिन्छ भन्छ, त्यसको लागि रिजर्भ राखिया हुन्छ 18% खुन डोनेसन गरे दान गरेको रगतहरू. अनि 13% चाहिँ भुँडी मृगौला र मुटु सम्बन्धी ट्रिटमेन्टको लागि चाहिँ प्रयोग गरिन्छ रेड ब्लड सेलको कुरा गरिरहेको छु श्रोताहरूमा. र 10% चाहिँ हड्डीको बिरामको लागि चाहिँ गरिन्छ अर्थोपेडिक पेसेन्ट्स, जस्तो अब जोइन्ट्सहरू होइन मर्केको भाँचेको बनाउनको लागि ट्रिटमेन्टको लागि चाहिँ प्रयोग गरिन्छ भने 4% चाहिँ 4% मात्रै केवल प्रेग्नेन्ट वुमेनको लागि गर्भवती महिलाको लागि चाहिँ रिजर्भ राखिन्छ.
यसो हेर्दाखेरि कम्ती हो नि मानिस, त्यो अवस्थाको महिलाहरूलाई धेरै चाहिनुपर्ने
केवल 4% मात्रै चाहिँ रिजर्भ राखिया छ होइन प्रयोग हुन्छ भनौँ न. हरेक डाटामा अस्ट्रेलियन रेडक्रस को डाटा हो यो, मैले चाहिँ त्यहाँबाट सामग्रीहरू सावार गरेको छु र होइन. अनि त्यो भयो नयाँ आमा अनि बालबच्चा शिशु बालकहरू जो जन्मिन्छन् त्यसका लागि 4% मात्र ब्लड प्रयोग गरिन्छ भनेपछि यो एक प्रकारले हेर्दाखेरि राम्रो पनि हो किनभने सुरक्षित तरिकाले सुत्केरी हुँदो रहेछन् भन्ने पनि बुझिन्छ होइन, किनभने त्यति रगत नचाहिँदो रहेछ होइन. अनि अर्को चाहिँ यसमा चाहिँ मलाई लाग्छ धेरै खुन चाहिनुपर्ने हो होइन, ट्रमा इन्क्लुडिङ रोड एक्सिडेन्ट्स, जति एक्सिडेन्ट हुन्छ नि त्यसको लागि चाहिँ खुन धेरै जान्छ, त्यसको लागि चाहिँ खुन धेरै जानुपर्ने र केवल 2% मात्रै खुन छुट्याइएको छ
भनेपछि एक्सिडेन्टहरूमा हुने खुन चुहावट पनि कम हुन्छ
त्यो भन्ने बुझ्नु पर्यो होइन हामीले. अनि मैले चाहिँ रेड क्रसबाट यो इन्फर्मेसन साभर गरेको भनिहालेँ है, यदि कसैलाई कोही पनि इच्छुक हुनुहुन्छ ब्लड डोनेसनको लागि र तपाईँको एउटा डोनेसनले तिनवटा मान्छे बच्छन् भने चाहिँ किन नगर्ने, यदि तपाईँलाई इन्ट्रेस्ट लागेको छ र यस्तो सामाजिक काम गर्न चाहिँ तपाईँ तत्पर हुनुहुन्छ भने चाहिँ रेड क्रसको वेबसाइट www.donateblood.com.au अथवा 131495 फोन गरेर पनि त्यो माथिको वेबसाइटमा गएर अनलाइन रेजिस्ट्रेसन पनि गर्न सकिन्छ भने यो अहिलेको फोन नम्बर फेरि भन्छु 13 14 95 पनि फोन गरेर एपोइन्टमेन्ट बनाउन सकिन्छ र सिधै पनि ब्लड डोनेसन सेन्टर्स हुन्छ, मोबाइल क्याम्प पनि हुन्छ, जस्तो रेड क्रसको आफ्नो ब्लड ट्रान्समिसन सर्भिस सेन्टर पनि हुन्छ, त्यहाँ गएर चाहिँ एपोइन्टमेन्ट बनाएर चाहिँ गर्न सकिन्छ.
भनेपछि यो डोनेट गर्दाखेरि जतिसुकै बेला गर्न सकिन्छ कि कुनै विशेष समय चाहिन्छ?
जतिसुकै बेला, अघि मैले भने नि एपोइन्टमेन्ट बनाउनु ब्लड डोनेसन रेड क्रसको वेबसाइट ब्लड डोनेट सनको वेबसाइटमा गएर अथवा फोन गरेर अथवा सिधै वकिन सेन्टर्सहरू पनि हुन्छ, त्यहाँ गएर चाहिँ गर्न सकिन्छ होइन.
भनेपछि त्यस्तो पहिल्यै भन्न क्याम्प खडा गरेर कुन के गर्ने
त्यो पनि हुन्छ, मोबाइल क्याम्प पनि हुन्छ. त्यस्तो अब नेपालमा चाहिँ एउटा राजनीतिक पार्टीले चाहिँ एउटा कार्यक्रम गर्थ्यो आज ब्लड डोनेसन हुन्छ नि, तर त्यस्तो कार्यक्रम चाहिँ हुँदैन, खालि रेड क्रसको तत्वधानमा रेड क्रसको रेस्पोन्सिबिलिटीमा कार्यक्रमहरू आयोजना हुन्छन्, मोबाइल एउटा गाडी हुन्छ त्यसभित्र सबै सामग्री हुन्छ. मैले अस्ति एकचोटि चाहिँ एउटा मोबाइल क्याम्पमा डोनेसन गर्ने मौका पाएको थिएँ, त्यहाँ चाहिँ जस्तो वकिङ सेन्टर्सहरू छ सबै फेसिलिटी छ त्यहाँनिर होइन. अनि एउटा जानकारी निकै रमाइलो जानकारी, अस्ट्रेलिया हेज वान अफ द सेफेस्ट ब्लड ट्रान्सफ्युजन सिस्टम इन द वर्ल्ड, यो चाहिँ त्यही कारणले सिधै ब्लड तान्ने अर्कालाई त्यो दिने होइन, उनीहरूले चाहिँ अस्ति मैले त्यो कुरा पनि गरेको थिएँ उहाँहरूसँग त्यो भोले काम गर्ने कर्मचारीहरूसँग रेड क्रसको कसरी चाहिँ गरिन्छ त यहाँ भनेर चाहिँ, यहाँ चाहिँ विभिन्न कोणहरूमा कोषहरूमा छुट्याइन्छ विभिन्न पार्ट्सहरूमा छुट्याइन्छ र त्यो नै प्रयोग गर्ने सिधै ट्रान्समिसन गर्ने होइन. मैले चाहिँ त्यस्तो सोचेको थिएँ कि
ब्लड तानेर अर्कालाई
तुरन्त दिने त्यसलाई छुट्याएर रिसर्चको लागि पनि स्टडी हुन्छ, मेसिनहरू हुन्छ होइन, त्यसले सेफेस्ट ट्रान्समिसन सिस्टम इन द वर्ल्ड अस्ट्रेलियाको चाहिँ, त्यही कारणले निकै नै जानकारी मूलक लाग्यो होला श्रोताहरूलाई भन्ने लाग्यो.
ब्लड के अरे रगतदान जीवनदान, तपाईँ पनि यदि इच्छा गर्नुहुन्छ भने अस्ट्रेलियाको रेड क्रससँग सम्पर्क गर्नु होला.
अब मेरो फेरि आइरहेको छ, 3-3 महिनामा मेरो आउँछ, म चाहिँ एउटा सामाजिक काम पनि हो दिने पनि, नेपालमा पनि मैले दिएँ, नेपालमा कति बचाइयो, यहाँ त डाटा पनि छ, म हरेक चोटिमा 3 जना बचाउँछु भने निकै नै सामाजिक कार्य हो.
अब यो ब्लड डोनेसन पछि फेरि पनि म्युजिक बजाउने पालो भएको छ, अब अमर तुलाधरको तेन्डुलकर तेन्डुलकरको
धेरै दिन भयो तिम्रो झल्को होला
तेन्डुलकर तेन्डुलकर र तेन्डुलकर एउटै हो नि
खै एउटै हो कि त्यसपछि सचिन तेन्डुलकरलाई र अमर तेन्डुलकरलाई सँगै राखेर दाजुभाइ हो कि होइन
यो अब धेरै पुरानो है यो निकै मिठो गीत तपाईँलाई हामी सुनाउँदैछौँ धेरै दिन भयो तिम्रो झल्को
यो जिन्दगीमा केवल तिमीसँग दुई मुटुको ढुकढुकीमा एउटै थियो रङ्ग तिरती यो जिन्दगीमा केवल तिमीसँग दुई मुटुको ढुकढुकीमा एउटै थियो रङ्ग
धेरै दिन भयो तिम्रो झल्को आउँदैछ झल्को देवीलाई
आउँदैछ अलिअलि
अब श्रोताहरू तपाईँलाई अर्को विषयवस्तुतिर हामी मोड्दैछौँ फेरि अर्को विषयवस्तु अघि हामीले सुरुमा भन्यौँ नि पुच्छ्रे तारा है पुच्छ्रे ताराको बारेमा पुच्छ्रे तारा कतिपटक देखेछ देवीले
देखेको छु निकै नै निकैचोटि देखेको छु मैले होइन भन्छन् नि हाम्रोमा अरू अरू समुदायमा चाहिँ मलाई थाहा छैन हाम्रो समुदाय हाम्रो कमेडीमा चाहिँ त्यो तारा कुद्दाखेरि केस तान्नुपर्छ अरे लामो हुन्छ अरे
त्यो त्यो ताराको पुछार जस्तै लामो
लामो हुन्छ अरे किम्बदन्ती हो यो होइन यो चाहिँ एउटा ठट्टा मात्रै गरेको सुने हो मैले है त्यो त्यसो भन्थे अब
पुच्छ्रे ताराको पुच्छ्रे तारा सधैँ सधैँ चाहिँ हामीले देख्ने गरेको चाहिँ आकाशमा पुछार निकालेर हिँड्ने मात्र थियो यसपालि अचम्म भयो रसियामा के भयो
रसियामा हामीले न्युज हेरिहाल्यौँ श्रोताहरू तपाईँहरूले पनि हेर्नुभयो होला रसियामा चाहिँ पुच्छ्रे तारा चाहिँ झऱ्यो त्यहाँ झरेको कारणले चाहिँ विभिन्न क्षति पनि भयो साधारण सर्वसाधारण क्षति भयो मान्छे कोही हस्पिटलाइज भए कतिजना मान्छे कतिजना घरको घाइते पनि भए घरको सिसाहरू ढोकाहरू भत्कियो पनि यिनीहरूले अलिकति जानकारी दिन्छु भन्दा
यो चाहिँ अस्ति शुक्रबारको दिन होइन शुक्रबारको दिन के भयो भन्दाखेरि उरल माउन्टेन्स रसियाको साइबेरी एरियामा
साइबेरी एरिया धेरै चिसो ठाउँ
एकदमै चिसो ठाउँमा त्यहाँनिर ढुङ्गा झरो कत्रो ढुङ्गा भन्दाखेरि चाहिँ हाम्रो नर्मल घर हुन्छ नि घरको चाहिँ घर चाहिँ 6 मिटरको हुन्छ भने त्यो 45 मिटर भनेको 7 गुणा ठुलो हाम्रो घर भन्दा 7 गुणा ठुलो 742
7 गुणा भन्दा नि बढी
7 गुणा भन्दा नि बढी त्यत्रो ढुङ्गा चाहिँ खस्यो आकाशबाट है हाम्रो पालीमा त भगवान्ले हसेको भन्थे
हो पनि नि है वरदान शिवले वरदान दिनुभयो कि शिवजी रिसाउनु भयो अब शिवजीको ताण्डव सुरु भयो भन्ने
होइन अब 950 जना मान्छे घाइते भए ती मध्ये चाहिँ 46 जना अहिले नै हस्पिटलमा छन् अरे होइन यो चाहिँ कहाँ थियो भन्दाखेरि रसियाको राजधानी मस्को भन्दाखेरि 1500 किलोमिटर पूर्वतिर यस्तो घटना भयो
चेल्याबिन्स्क भन्ने रिजन भन्ने छ
होइन
चेल्याबिन्स्क
चेल्याबिन्स्क रिजनमा त्यहाँनिर ढुङ्गा झरेको छ होइन एक ठाउँ चाहिँ के इन्ट्रेस्टिङ भएको छ भने त्यो एकदम अहिले आइस भनौँ न हिउँ पर्ने बेला हो होइन हिउँ परिरहेको छ पुरै आइस फल भइरहेको छ त्यो ढुङ्गा झरेर आइसको बिचमा के अरे पोखरीमा के भन्ने आइसमा माथिबाट खसेकोले गर्दाखेरि चाहिँ पोखरी भएको छ त्यहाँनिर
त्यो अब त्यो पुछे तारा तातो एकदमै हाई एनर्जी हिट एनर्जी लिएर आएको कारणले गर्दा हिउँ पग्लेर पोखरी भयो
पोखरी भने पोखरी कति ठुलो भयो भन्दाखेरि 6 मिटर लामो 6 मिटर चौडाइ त्यत्रो ठुलो पोखरी भयो अब त्यसलाई चाहिँ पुलिसले पुरै छेकबार लगाएर राखेको छ त्यहाँ कोही जान पाउँदैन र त्यहाँ झरेको ढुङ्गा निकालेर साइन्टिस्टहरूले रिसर्च गर्न खोजिरहेछन् होइन धेरै साइन्टिस्टहरूले चाहिँ अर्को कहीँबाट बाहिरबाट आएको ढुङ्गा भएकोले गर्दाखेरि चाहिँ एकदमै धातु मूल्यवान धातु हुनुपर्ने भन्ने आशंका गरेका छन् है अब यो ढुङ्गा रसियामा झरेको ढुङ्गासँग चाहिँ अलिकति कता कता सम्बन्ध छ भनेर भन्छन् कसैले कसैले साइन्टिस्ट छैन भन्छन् होइन यो चाहिँ 2012 DA 14 भन्ने नयाँ होइन मेट्रोइड्स होइन पुच्छ्रो तारा चाहिँ संसारको सबैभन्दा नजिक ठाउँबाट उडेर गयो
भर्खरै
अस्तिको शनि यहाँको समय अनुसार चाहिँ शनिबार बिहान 4:55
हामीले न्युजमा पनि श्रोताहरू फलो गर्यौँ होला न्युजमा दिइरहेको छ
त्यो चाहिँ अब सबैभन्दा नजिक आएको भन्ने छ है अहिलेसम्मको त्यो चाहिँ कति नजिक आएको छ भन्दा संसार भन्दाखेरि 27,700 किलोमिटर पर त्यो चाहिँ सबैभन्दा नजिक अरे क्या त्यति नजिकबाट गयो त्यो ढुङ्गा संसारमा ठोकिएको थियो भने करिब करिब 1/4 संसार
नष्ट हुन्थ्यो
त्यति ठुलो ढुङ्गा थियो है यो चाहिँ नर्मली साइन्टिस्टहरूले भनेअनुसार चाहिँ के हो त भन्दाखेरि 1200 वर्षमा एकपटक यस्तो ढुङ्गा संसारको छेउमा आउँछ अरे होइन त्यति नजिक आएको छ त्यो चाहिँ अनि यसको स्पिड चाहिँ है स्पिड चाहिँ कति कुदेको छ भन्दाखेरि 7.8 किलोमिटर पर सेकेन्ड त्यतिको स्पिडमा थियो रहेछ
एक सेकेन्डमा लगभग 8 किलोमिटर भनौँ न
एक सेकेन्ड
यो चाहिँ मलाई पनि समय छट्टै याद भयो है यो चाहिँ बिहान 4:55 बजेमा भएको भनेर चाहिँ क्यानबेरामा त्यतिखेर देखिएको भनेर चाहिँ साइन्टिस्टहरूले पनि कुरा गरेको टेलिभिजनमा मैले हेरेको छु
होइन
बिहानको समयमा देखाएको थियो श्रोताहरू यिनीहरूले अहिले जानकारी दिइरहेको उसले स्पिड त्यसको गति कति थियो लगभग 8 किलोमिटर प्रति सेकेन्ड
होइन अब यो जानकारी दिँदाखेरि चाहिँ सायद यो ढुङ्गाहरू कहाँबाट आउँछ होइन यत्रो ताराहरू चाहिँ कहाँबाट आउँछ संसारको छेउमा ठोकिन्छ आएर होइन संसारमाथि किन ठोकस्छ भन्दाखेरि चाहिँ त्यो सोलर सिस्टम बाहेक बाहिरको ग्यालेक्सीलाई नेपालीमा भन्छौँ नि हामी के भन्छौँ आकाशगङ्गाको बारेमा अलिकति छोटकारी जानकारी दिन्छु है त म सोलर सिस्टम चाहिँ यो युनिभर्सको एउटा सानो सबैभन्दा सानो पार्ट हो है सोलर सिस्टममा यति ठुल्ठुला ग्रहहरू छन् है हामी चाहिँ सोलर सिस्टमभित्रको ग्रहको बारेमा मात्र कुरा गर्छौँ त्योभन्दा बाहिर कति धेरै ग्रहहरू छन् त्यसमा चाहिँ कतिवटा छन् भन्दाखेरि चाहिँ यो खगोलमा चाहिँ 100 बिलियनलाई कति भन्छ 10 खर्बवटा आकाशगङ्गाहरू छन्
गैलेक्सी 10 खर्बवटा
अनि एउटा आकाशगङ्गामा चाहिँ 10 करोडभन्दा बढी ग्रहहरू छन्
कति हो कति
भनेपछि यसो कल्पना गर्दाखेरि चाहिँ यो के भन्नु खुल्ला ठाउँमा ढुङ्गा उडिरहेको छन् क्या जतासुकै
होइन
त्यत्रो ढुङ्गा
त्यही कारणले ती ढुङ्गाहरू चाहिँ प्रत्येक साइन्टिस्टहरूको वैज्ञानिकहरूको अनुमान हुन्छ नि एउटा त्यस्तो ग्रह पुच्छ्रे ताराहरू कुनै बेला पृथ्वीमा झर्न सक्छ त्यो पनि अब रसियामा झर्यो कुनै त्यसको समय पुग्यो होइन पृथ्वीमा त्यस्ता विभिन्न पृथ्वीलाई वरिपरि लगाएर घाम वरिपरि भएका ग्रहहरू चाहिँ चलिरहेका छन् त्यही कारणले
काहीँ न काहीँ ठोकेर कहाँ उछिट्टेर कहाँबाट
समय पुग्छ त्यसको एज पुग्छ
अनि
त्यसपछि चाहिँ झर्छन्
कता न कता झरिहाल्छ एक ठाउँ झर्छन् तर धेरै पुच्छ्रे ताराहरू चाहिँ धरतीमा आउँदै त्यो जुन एयरको प्रेसर हुन्छ नि होइन त्यो जस्तो हावामा स्पिडमा कुद्दाखेरि चाहिँ त्यो बलेर आकाशमै धुवा निक्लिन्छ क्या, खरानी भएर जान्छ. अब जस्तो भने कतिवटा यत्रा ठुलाहरू छन् भन्दा हामी धरती कति ठुलो छ भन्छौँ नि, धरतीभन्दा ठुल्ठुला ग्रह कतिवटा छन् त्यत्रामा पनि ठुलो त्यो युनिभर्समा कुदिरहेका छन् क्या. त्योभन्दा ठुलो अर्को ग्रह भनेको सन यो हाम्रो के अरे अर्थ भन्दाखेरि चाहिँ झन्डै 300 गुणा ठुलो छ
घाम
होइन. तर होइन, जुपिटर 300 गुणा ठुलो छ, जुपिटर भन्दा 300 गुणा ठुलो घाम छ,
600 गुणा बढी भयो,
300 होइन 900 गुणा बढी. अब घाम भन्दा 2.5 गुणा ठुलो भेगा भन्ने अर्को प्लानेट छ, घाम भन्दा 5.5 गुणा ठुलो बेलास्ट्रिक्स भन्ने अर्को प्लानेट छ होइन, घाम भन्दा 17 गुणा ठुलो अर्को इप्सिलोन क्यानिस मेजोरिस भन्ने छ होइन, अनि घामभन्दा 40 गुणा ठुलो चाहिँ डुबे भन्ने अर्को प्लानेट छ होइन, अनि घाम भन्दाखेरि 65 गुणा ठुलो है अर्को चाहिँ अल्बेरान भन्ने प्लानेट छ होइन, अनि घामभन्दा 1000 गुणा ठुलो बेटलजियस भन्ने अर्को प्लानेट छ है. अब यिनीहरू चाहिँ जस्तो हामी एउटा नर्मली कतिवटा यी ग्रहहरू चाहिँ हामी मेष वृष मिथुन कर्कट भन्छौँ नि, त्यसमा स्टार्सहरू आकाशमा देखिन्छ नि, 3-4 स्टार्स जोडेर एउटा बनाएको हुन्छ, त्यो मध्ये एउटा ग्रह हो क्या, त्यहाँनिर हामी चाहिँ वृष भन्छौँ. जस्तो डुबे भन्ने ग्रह होइन, वृष भन्ने वृषको ग्रहको एउटा अंश हो डुबे, त्यो 3-4 तारा मिलेर चाहिँ एउटा ग्रह भन्छ, त्यो ग्रह मध्ये डुबे एउटा ग्रह हो.
राशिहरूलाई चाहिँ हामी कन्स्टिलेसन्स भन्छौँ, ताराहरूको झुण्ड हो, सानो सानो ग्रुपलाई चाहिँ बनेर राशिहरू बनेको हुन्छ
हो, त राशिको त्यो झुण्ड मध्ये एउटा डुबे जस्तो हुनु ब्रेसको उच्चारण होइन. अब यस्ता धेरै कति छन् कति आकाशमा, त्यो एउटा न एउटा फुटेर छुट्टेर टुक्रेर आइपुग्छ.
यसको बारेमा जानकारी श्रोताहरूले धेरै पाउनुहुन्छ इन्टरनेट मार्फत है, पढेर आफूले पनि बुझ्न सकिन्छ. आज हामीले विज्ञानका सामग्रीहरू प्रस्तुत गर्ने कोसिस गर्यौँ दुईटा, अघि रक्तदान सम्बन्धी पनि विज्ञानकै सामग्री भयो एउटा, जीव विज्ञानसँग सम्बन्धित, अहिले चाहिँ हामीले खगोल विज्ञान को अलिकति लेक्चर दिने कोसिस
गरेको कसरी आउँदैछ भने
जानेको कुरा हामीले बाँडेको होइन, तपाईँहरूलाई पनि त्यस्तो जानकारी छ भने हामीलाई पस्कन सक्नुहुन्छ. अब हामी एउटा फेरि गीत पश्चात हामी फेरि कार्यक्रममा आउनेछौँ. गीत अब एउटा गीत छ इन्द्र लोचन रिजालको आवाजमा हामी गीत बजाउँछौँ, निकै नै अलिकति राम्रो गीत, निकै प्रखर कलाकार हुन् लोचन रिजाल. यो गीत चाहिँ लगभग मैले 11-12 पढ्दाखेरि सुनेको, लगभग 10 वर्ष भयो यो गीत आएको है, निकै नै अहिले पनि सान्दर्भिक गीत छ यो चन्द्रमा आकाशमा
भने गीत चाहिँ हाम्रो को मित्रले अनुरोध गर्नुभएको छ.
अपकमिङ सङ्ग चाहिँ माला मगर सल्सबरी इस्टबाट चाहिँ अपकमिङ सङ्ग युवा संसार टिमलाई र साथीहरूलाई भनेर चाहिँ हामीले पठाउनु भएको छ.
मालाजी तपाईँको अनुरोधलाई धेरै धेरै धन्यवाद, र हामी तपाईँले अनुरोध गर्नु भएको लोचन रिजालको गीत बजाउँदैछु अहिलेलाई
चन्द्रमा आकाशमा.
लोतन रिजालको यो मिठो सौगात तपाईँ हामीलाई ब्याकग्राउन्डमा सुन्दै गर्नु होला होइन. हामी समय एकदम छोटो छ, देवीले यो अपकमिङ यो फ्रेन्च फेस्टिभलको बारेमा छोटकरी जानकारी दिन्छु भनिरहेछ.
फ्रेन्च फेस्टिभल भन्छ यो महोत्सव हो वर्षपछि आउने एडलेडमा, त्यही कारणले पनि एडलेडलाई सिटी अफ फेस्टिभल्स भन्छ र स्टेटलाई पनि फेस्टिभल स्टेट भनेर भन्ने गरिन्छ. फेस्टिभल यो होइन कि अरू चाडपर्व भन्दा पनि रिलिजियस फेस्टिभल कम्युनिटी फेस्टिभल भन्दा पनि यो चाहिँ कला सम्बन्धी महोत्सव हो, कलाको महोत्सव हो, जहाँ चाहिँ विश्वभरिबाट कलाकारहरू आएर चाहिँ आफ्नो कलाहरू प्रदर्शन गर्दछन्. यो चाहिँ विश्वमा एउटा नमुना हो, यो कला चाहिँ एउटा मोडेल हो भन्न भन्न हामी चाहन्छौँ, किनभने यो सर्वसाधारणको लागि खुला, जो पनि आएर आफ्नो कलाहरू प्रदर्शन गर्न
सक्छ
सक्छ. यो चाहिँ हरेक वर्ष एडलेड साउथ अस्ट्रेलिया मनाउने गर्दछ.
अनि यो यसपालि कहिलेदेखि हुँदैछ? मार्च
यसपालि सुरु भयो, फेब्रुअरी 15 मार्च 17 चाहिँ हुन्छ, त्यही कारणले एक महिना चल्छ यो, लगभग चार हप्ता साढे चार हप्तासम्म जान्छ. यसमा चाहिँ के कस्ता कस्ता विशेष कलाहरू प्रदर्शन गरिन्छन् भन्दाखेरि स्पेनिङ क्याबरेट भन्छ है, अब यो चाहिँ के हो अब मैले बुझाएको छैन, यो चाहिँ
सायद हामीले बुझ्ने इस्टर्न भन्न एसियातिरका होइन इस्टर्न कन्ट्रिजतिरका कलाहरू पनि आएर प्रस्तुत गरिन्छ. तपाईँले नछुटाउनु होला यसपालिको होइन,
यसमा विभिन्न सर्कसहरू पनि हुन्छ, अनि हाँस्य व्यङ्ग्यहरू पनि हुन्छन्, अनि मुभिज फिल्महरू पनि हुन्छ, नाचहरू पनि हुन्छ होइन, अनि विभिन्न आर्ट एक्जिबिसन्सहरू, फोटोग्राफी एक्जिबिसन्सहरू, जस्तो कला छ आफूमा प्रदर्शन गर्न सकिन्छ. हामी आफैमा पनि के कला छ भने चाहिँ एडलेड फ्रेन्च फेस्टिभलको सहभागी बन्न सकिन्छ हामी पनि. त्यसको लागि के गर्ने भन्ने एकछिनमा भन्छु, यिनीहरू अरू केही जानकारी
छैन, समय छोरै छ. अब रेजिस्ट्रेसन गर्ने कस्तो तरिका छ?
यहाँ चाहिँ एउटा आर्टिस्टले चाहिँ कसैलाई मन परेको छ भने चाहिँ सिधै गएर एकचोटि अलिकति फी तिर्नुपर्ने, त्यो फी चाहिँ कति हो भन्ने उल्लेख गरेको छैन वेबसाइटमा पनि, सायदै बुझ्नुपर्छ वहीँ गएर पनि. त्यसको त्यो चाहिँ फी किन तिर्ने भन्दाखेरि चाहिँ प्रोग्रामको प्रमोसन गर्न, प्रवर्धन गर्न, अनलाइन मार्फत इन्टरनेटमा राख्नको लागि, र आफ्नो कार्यक्रमको स्मार्टफोन एप्लिकेसन पनि डेभलप गर्छन् उनीहरूले, त्यसको लागि चाहिँ त्यति पैसा तिर्नुपर्ने हुन्छ. त्यति पैसा तिरेपछि आफ्नो कला प्रदर्शन गरे बापत भरे लास्टमा केही इन्सेन्टिभ पनि मिल्छ कि जस्तो पनि हामीले बुझेका छौँ होइन. हरेक वर्ष हुने गर्दछ, यति पारदर्शी तरिकाले यो कार्यक्रम आयोजना गरेको छ. 2019 सालसम्मको डेटहरू अहिले फिक्स भइसकेको छ.
हजुर श्रोताहरू, हामीसँग समय थोरै छ, फ्रेन्च फेस्टिभल बारे जानकारी दिइहाल्यो देवीले तपाईँहरूलाई. अब हामी अर्को साता आइतबार 1 फेरि फर्केर आउनेछौँ. अर्को साता हाम्रो अन्तिम प्रोग्राम रहनेछ यो सालको, हामी त्यो साता पछि आउँछौँ आउँदैन अहिलेसम्म फिक्स भएको छैन. तपाईँलाई एक वर्षभरि हामीले मनोरञ्जन दियौँ, जानकारी दियौँ, धेरै कुराहरू तपाईँलाई बाँड्यौँ. हामीले हाम्रो कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया लेखेर पठाउनु होला, तपाईँको प्रतिक्रिया छन् हामी अर्को प्रोग्राममा प्रस्तुत गर्ने प्रयास गर्नेछौँ. तपाईँले हामीलाई माया गरेर पठाउनु भएको, हामीलाई क्रिटिसाइज गरेर पठाउनु भएको, हामीलाई कमेन्ट्री गरेर पठाउनु भएको, तपाईँको भावना हामीले प्रस्तुत गर्ने प्रयास गर्नेछौँ हाम्रो अन्तिम प्रोग्राममा. अब जाँदा जाँदै तपाईँलाई हामी छोडेर जाँदैछौँ
शम्भु राईको आवाजमा,
शम्भु राईको आवाजमा चल्छ बत्ता सुस्तरी भने कि.
तबसम्मको लागि म देवी पोखरेल र इन्द्रलाई बिदा दिनुहोस्. नमस्ते.